हम कहते हैं कि जी किरदार साजी में जो पहला इंस्टीट्यूशन है वो आपका घर है, पेरेंट्स हैं, दूसरा आपका मकतब है, उस्ताद का रोल है। लेकिन मैं समझता हूं कि ड्यू टू पैराडाइम शिफ्ट जो आपका वाइड स्प्रेड ऑफ इंफॉर्मेशन, तो उसमें कुछ जो हमारा हमारी यूथ है, हमारा नौजवान है, वो बहुत सारे अच्छे या बुरे इन्फ्लुएंसेस को भी ले रहा है और वो उसकी पर्सनैलिटी को, उसके किरदार को शेप अप कर रहे हैं। तो एक तो मेरा क्वेश्चन ये है कि उसमें क्या गाइडिंग प्रिंसिपल्स हो सकते हैं, कैसे हम जो है मॉरल वैल्यूज को इनबिल्ट कर सकते हैं अपने यूथ के अंदर के जो उसको बुरे असरात से महफूज रखे। और दूसरा मेरा क्वेश्चन का जो है रुख वो ये है कि क्या हमारे उलमा, हमारे इस्लामिक स्कॉलर्स, क्या वो कोई सोल्यूशन इन इस पर्टिकुलर एनवायरनमेंट में देने में कामयाब हुए हैं या दे रहे हैं? तो दिस इज माय क्वेश्चन।
ये इस लिहाज से बहुत अहम सवाल है कि हम किरदार पर जो गुफ्तगू कर रहे हैं उसमें पहले उसी मसले को हल होना चाहिए जो इन्होंने अपने पहले सवाल में सामने रखा है कि आपने जब ये कहा कि किरदार साजी, या जब आपने कहा कि सीरत साजी, या आपने कहा कि हम इस तरह का इंसान बनाना चाहते हैं, तो ये इस तरह वाजे होना चाहिए, पता चलना चाहिए।
आपको आपका टारगेट पता होना चाहिए, ये
आप क्या चाहते हैं।
ठीक,
किरदार के कुछ पहलू ऐसे हैं जो आलमगीर अखलाकियात पर मबनी, यानी इसमें कुछ तय करने की जरूरत नहीं है कि झूठ भी बोला जा सकता है, बददियानती भी हो सकती है, ये तो मुसलमान अखलाकियात, मैं इसको आलमगीर अखलाकियात कहता हूं। यानी इनके नाम दुनिया की जुबानों में मुख्तलिफ होंगे, इनके इतलाकी तसव्वुरात में थोड़ा बहुत इख्तलाफ हो जाएगा, लेकिन ये वो बुनियादी अखलाकी अकदार हैं कि जो आपको हर जगह इंसानियत का शर्फ महसूस होती है। यही बुनियादी अखलाकियात हैं जो आपके तमाम दसातीर की बुनियाद है, यही वो अखलाकियात हैं जो अक़वाम मुत्तहिदा के इंसानी हकूक के मंशूर में सामने आई हैं। जाहिर है कि इतलाकी लिहाज से किसी बात से आप जुज़वी इख्तलाफ कर सकते हैं, लेकिन बैसियत मजमूई है। तो किरदार साजी में एक तो हमें यह मुतय्यन करना चाहिए कि आलमगीर अखलाकियात से उसकी इब्तिदा होनी चाहिए, इसलिए कि आलमगीर अखलाकियात बच्चे की शख्सियत में, एक नौजवान, आपने चूंकि ज्यादा उनके बारे में बात की, जरा बड़े हो गए
जी,
तो आलमगीर अखलाकियात की खूबी यह है कि वो कोई कॉन्फ्लिक्ट पैदा नहीं करती।
हाँ, वो
यानी एक आदमी जो इल्हाद का आलमबरदार है या किसी मजहब से ताल्लुक रखता है, वो मसीही है, वो हिंदू है, उसके साथ जिस जगह से आप बात कर सकते हैं वो यही आलमगीर अखलाकियात। तो इस वजह से पहली चीज तो ये होनी चाहिए। दूसरी चीज ये है कि फिर ये जो आलमगीर अखलाकियात हैं ये किसी समाज से मुतल्लक होती हैं, किसी माशरे से मुतल्लक होती हैं। जब ये माशरे से मुतल्लक होती हैं तो फिर ये समाजी अकदार में ढलती हैं। आपको याद होगा कि मैंने कई बार ये मिसाल दी है कि एक जमाना था कि हमारे यहां नौजवान टोपी पहने बगैर बड़ों के सामने नहीं जाते थे। अब अदब होना चाहिए, एहतराम होना चाहिए, बड़ों के साथ पेश कैसे आना चाहिए, ये है वो बुनियादी अखलाकी चीज। लेकिन क्या इसका जहूर टोपी पहनने से होता है या किसी और तरीके से, इसका ताल्लुक आपके समाज से, आपके माशरे से। आज वो चीज उस तरह नहीं रही लेकिन एक जमाने में थी। तो आपको ये मुतय्यन करना है कि आप एक तरफ आलमगीर अखलाकियात का नस्बोलैन अपने बच्चों के सामने रखें, आलमगीर अखलाकियात इंसानियत का हुस्न है ये उन्हें बताएं, उनके अंदर जो हादसा अखलाकी अल्लाह ताला ने अता फरमाया उससे इनको रिलेट करके ये बताएं कि कैसे ये तुम्हारे अपने वजूद का तकाजा है। पहली बुनियादी चीज ये है। दूसरी चीज ये है कि आप जिस माशरे में रहते हैं, जिस समाज में रहते हैं, और आप माशरा और समाज के अल्फाज जब हम बोलते हैं तो इसका मतलब मेरा गांव, मेरी बरादरी नहीं है, बल्कि इससे बहुत आगे बढ़ के ये दुनिया एक ग्लोबल विलेज बन चुकी है। यानी एक बच्चा जो आपके सामने इंटरनेट पर बैठ जाता है या कंप्यूटर खोल लेता है तो वो पूरी दुनिया के अंदर लोग कैसे सोच रहे हैं उनसे वाकिफ होना शुरू हो जाता है, उसके रवाबित पैदा होना शुरू हो जाते हैं। तो आपको अब आगे बढ़कर ये तय करना पड़ेगा कि एक आलमी समाज अगर वजूद में आ रहा है तो वो क्या चीजें हैं कि जिनको समाजी अकदार की हैसियत से आलमी सतह पर इख्तियार करना चाहिए। यानी मिसाल के तौर पर कौमी रियासत दौरे हाजिर में एक नई चीज पैदा हुई है। 1928 तक तो कानूनी तौर पर फतूहात पर मबनी रियासतें ही जायज रियासतें थी, उसके बाद तब्दीली आना शुरू हुई है। और अभी तो दुनिया की जो बहुत बड़ी सल्तनतें थी उन्होंने कहीं 47 में और कहीं 50 में और कहीं उसके 2 साल बाद, कहीं 2 साल पहले अपना बिस्तर समेटा है। यानी ये कल की बातें हैं, अभी एक सदी भी नहीं हुई इनके ऊपर। ये क्या ये एक कदर है? کیا اس کی کوئی حقیقت ہے؟ مثلا ہم لفظ بول دیتے ہیں حق کے خود ارادی. اب یہ سماجی اقدار ہے نا. مثلا ہم کہتے ہیں جمہوریت, مثال کے طور ہم کہتے ہیں کہ ملوکیت کی کوئی گنجائش نہیں. تو یہ جو اقدار ہیں, یہ میں نے چند مثالیں دی, بے شمار ایسی اقدار ہیں کہ جو اصل میں عالمی اقدار کی حیثیت اختیار کر گئی ہیں. ہمیں متعین کرنا چاہیے کہ ہمیں ان میں سے کیا قابل قبول ہے, کیا قابل قبول نہیں ہے, ان کا صحیح شعور پیدا کرنا, کیونکہ یہ اس طرح عالمگیر نہیں ہوتی.
صحیح.
یعنی ان میں تمدن تبدیلی پیدا کر دیتا ہے, زمانہ تبدیلی پیدا کر دیتا ہے, حالات تبدیلی پیدا کر دیتے ہیں. ان کا شعور دینا, ان میں سے کیا چیزیں اپنی ایک مستقل حیثیت رکھتی ہیں, کیا چیزیں ہیں جو وقت کے تقاضوں نے پیدا کر دی ہیں, آگے ان میں کیا بہتری ہو سکتی ہے. مثال کے طور پر قومی ریاستوں نے آ کر نقل مکانی کا حق انسان سے چھین لیا. جائز چھینا ہے, ناجائز چھینا ہے؟ تو میں نے ایک مثال دی کہ یہ تجزیہ ہونا چاہیے کہ سماجی اقدار جو ہیں, جو عالمی سطح پر پیدا ہو رہی ہیں, ان کی کیا نوعیت ہے. یہ ہمارے کیریکٹر, ہمارے کردار کی تشکیل میں بڑا غیر معمولی کردار ادا کرتی ہیں, کیونکہ جس جگہ پہ ہم دنیا کے ساتھ تعلق پیدا کر رہے ہوتے ہیں, وہاں یہی سماجی اقدار ہیں جو ہمارے رویوں کو متعین کرتی ہیں. یہ جو ہم فلسطین کے بارے میں ایک رائے قائم کرتے ہیں, پھر دوسروں سے توقع کرتے ہیں کہ اس کی تائید یا تردید کریں, تو اس کا مطلب یہ ہے کہ ایک نقطہ نظر ہے جس کو ہم ایک قدر کے طور پر دیکھ رہے ہیں. یا مثال کے طور پر ہمارا ایک قومی مسئلہ کشمیر کا مسئلہ ہے, یا مثلا ہمسایوں کے ساتھ تعلقات قائم کرنا ہے, یا مثلا ایٹم بم بنانا ہے, یا مثلا فوجی اقتدار اور جمہوریت اس کے تقابل میں گفتگو کرنی ہے. یہ چیزیں ہم. تیسری جو بڑی چیز ہے وہ یہ ہے کہ آپ چونکہ ایک مسلمان قوم سے تعلق رکھتے ہیں, دنیا میں دوسرے مذاہب بھی موجود ہیں, تو مذہب آپ کو کون سے آدرش دے رہا ہے. یعنی اب عالمگیر اخلاقیات سب میں مشترک ہو سکتی ہے, سماجی اقدار کا ہم تجزیہ کر کے ان میں سے کچھ قابل قبول کچھ ناقابل قبول کا فیصلہ کر سکتے ہیں, لیکن یہ وہ مقام ہے کہ جس مقام پر آ کر ہمیں دیکھنا چاہیے کہ ہم اگر مسلمان ہیں یا کوئی ہندو ہے یا کوئی بدھ مت کا ماننے والا ہے, تو اس کے مذہبی اقدار میں کیا چیزیں ہیں کہ جو انسانوں کے ساتھ تعلق کے معاملے میں اس کی رہنمائی کرتی ہیں. یہ تینوں چیزوں کو اگر آپ الگ الگ متعین کر رہے ہیں تو اصل میں آپ کے سامنے ایک ٹارگیٹ آتا ہے. پھر آپ اگر غور کر کے دیکھیں تو ہمارے ہاں تعلیم میں, تربیت میں, نصابات میں کبھی ان تینوں چیزوں کو ڈسٹنکٹ کر کے بھی نہیں دکھایا گیا. یعنی یہ بعض جگہوں پر ملا کے دکھا دی جاتی ہیں, بعض موقعوں کے اوپر ان کی حقیقت کیا ہے اس سے ناآشنا ہی ہم بہت سے الفاظ بولتے رہتے ہیں. بہت سے الفاظ ہیں جو ہماری زبان سے نکلتے رہتے ہیں, کبھی ان کا تجزیہ کر کے نہیں دیکھتے. تو جب تک آپ ان تینوں کو الگ الگ متعین نہیں کریں گے, آپ کے جو نصب العین ہیں وہ متعین نہیں ہوں گے, آپ کے آدرش متعین نہیں ہوں گے. آپ کو جانا کدھر ہے, کیا چیز ہے جو آپ کو ہمیشہ محکم پکڑے رکھنی ہے, اور کیا چیز ہے کہ جس کی ریکنسٹرکشن ہو سکتی ہے, جس کو نئی شکل دی جا سکتی ہے, جسے ریویو کیا جا سکتا ہے. کہاں کون سی چیز ہے جو ایک سماجی قدر بن گئی ہے اور اس کو اب تبدیل کرنے کی ضرورت ہے. ابھی دیکھیں نا آپ کے ہاں مثال کے طور پر آبادی کا مسئلہ ہے. آبادی کا مسئلہ اگر آپ دیکھیں تو ایک پہلو سے اخلاقی مسئلہ ہے, دوسرے پہلو سے ایک سماجی قدر کو زیر بحث لاتا ہے, تیسرے پہلو سے ایک مذہبی مسئلہ. تو یہ ایک اچھی مثال ہو سکتی ہے اپنے بچوں کو یہ سمجھانے کے لیے, نوجوانوں کو سمجھانے کے لیے, کہ آپ ان تینوں چیزوں کو الگ الگ کر کے سمجھیں. یعنی سماجی اقدار کیا سوال پیدا کر رہی ہیں, حالات نے آپ کو کہاں لا کے کھڑا کر دیا ہے, مذہب اس معاملے میں آپ کی کیا رہنمائی کر رہا ہے. دوسری جو بات آپ نے فرمائی کہ مذہبی علماء, ہمارے ہاں جو مذہبی علماء ہیں, دیکھیے ہر طبقہ فکر میں بہت اعلیٰ درجے کے لوگ بھی ہوتے ہیں, اور اس میں کچھ لوگوں کی سرگرمیاں, کچھ لوگوں کا نقطہ نظر, کچھ لوگوں کا رویہ, کچھ لوگوں کا انداز فکر قابل اعتراض بھی ہوتا ہے. لیکن بحثیت مجموعی ہماری مذہبی تعلیم وہ اصل میں قصہ ماضی, جب تک آپ اس کو اس دور حاضر کے ساتھ ریلیٹ نہیں کرتے حقیقی معنی میں, اور وہ آپ کے مجموعی تعلیمی نظام کا ایک جز بن کے سامنے نہیں آتا. آپ مجھے یہ بتائیے نا کہ آپ نے جو اس وقت تعلیمی نظام قائم کیا ہوا ہے جس میں آپ نئے ڈسپلنز پڑھاتے ہیں, تو کیا اس کو آپ نے ایک پیرل طریقے پر رکھا ہوا ہے یا آپ ایک ہی جگہ سے بنیاد اٹھاتے ہیں؟ یعنی آپ کا بچہ پہلے کوئی 8-10 سال کی یکساں تعلیم حاصل کرتا ہے, اس کے بعد کچھ مضامین میں تفریق پیدا ہونا شروع ہوتی ہے, اس کے بعد جا کے کہیں وہ اختصاص کے فیصلے کرتا ہے. آپ کے یہاں مذہبی تعلیم اس طریقے سے نہیں دی جاتی. اچھا, پھر مذہبی تعلیم مذہب کی تعلیم کے طور پر یا مذاہب کی تعلیم کے طور پر کم, اور ایک فرقے کی تعلیم کے طور پر زیادہ زیر بحث. اس کا جو مجموعی مزاج ہے وہ مناظرانہ ہے.
yes.
وہ مکالمے کا نہیں ہے، وہ جس طرح کہ ایک طالب علم کو گفتگو کرنی چاہیے یہ مزاج وہاں پیدا ہی نہیں کیا جاتا. اسی وجہ سے آپ یہ دیکھتے ہیں کہ جس وقت مذہبی معاملات میں کوئی گفتگو ہوتی ہے تو توقع تو یہ ہوتی ہے نا کہ وہ زیادہ شائستگی سے ہوگی، تہذیبی اقدار کا لحاظ ہوگا، بڑے چھوٹے کا احترام ملحوظ رکھا جائے گا، علمی اختلاف کو علمی طریقے سے بیان کیا جائے گا. لیکن ایسا نہیں ہوتا. یعنی ہم یہ دیکھتے ہیں کہ فوراً ایک فتوے کی زبان سامنے آتی ہے، فوراً لوگوں کے اوپر آپ جو الزام چاہتے ہیں لگا دیتے ہیں، بلکہ آپ بہت فخر کے ساتھ یہ کہتے ہیں کہ اگر آپ کو کسی سے اختلاف ہے تو اس کو ڈسکریڈٹ کرنے کے لیے جھوٹ بولا جا سکتا ہے، آپ جو تہمت چاہیں اس کے اوپر لگا دیں. یہ جو صورتحال ہے یہ بڑی خطرناک صورتحال ہے. اس کی وجہ یہ ہوتی ہے کہ جو لوگ مذہبی علم کے ماہرین ہیں لوگ ان کی طرف محض ایک عالم کے طور پر نہیں دیکھ رہے ہوتے، وہ ان کے لیے سوسائٹی میں ایک آئیڈیل کی حیثیت رکھتے ہیں. جب وہ آئیڈیل ٹوٹ جاتے ہیں تو حقیقت میں معاشرہ ٹوٹنا شروع ہو جاتا ہے. تو یہ چیزیں جو ہیں یہ ہماری سنجیدہ توجہ کا تقاضا کرتی ہیں جتنی بھی.